रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। सरकारले लिम्पियाधुरा लिपुलेख सहितको भूभाग समेटेर जारी गरेको नेपालको नक्सा संसदबाट पारित गरी संविधान संशोधन गर्न दर्ता भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 आज प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजे बस्ने बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो। बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु अघि सदनमा विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। हिजो विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी आन्दोलन गरेकाहरूलाई अहिलेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गर्दै उहाँले शनिबार संसदबाट संविधान संशोधन हुन लागेकाले त्यसमा एकताबद्ध हुन आग्रह गर्नुभयो। लिम्पियाधुरा लिपुलेख र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्बित गर्ने गरी प्रतिनिधि सभाले आज गर्ने संविधान संशोधन सम्बन्धी निर्णय नेपालको इतिहासको एउटा महत्वपूर्ण क्षण हो विज्ञप्तिमा भनिएको छ। उहाँले आफ्ना माग राखी शान्तिपूर्ण रूपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र सबै कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह पनि गर्नुभएको छ। सरकारले कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्र एमसीसीएम निर्देशक समितिले नेपालमा कोरोना संकटको उच्च जोखिम रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन सबैलाई आग्रह गरेको छ। समितिको हिजो साँझ सिंहदरबारमा बसेको बैठकले जनजीवनलाई सहज अवस्थामा फर्काउन निर्णय भइसकेको अवस्थामा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिम नियन्त्रणका लागि सहयोग गर्नु सबै नेपालीको दायित्व भएको ठहर गरेको परराष्ट्र मन्त्री प्रदीप कुमार गिवालीले जानकारी दिनुभयो। बैठकले थोरै मात्र असावधानीले संक्रमणले भयावह महामारीको रूप लिन सक्ने खतराप्रति सजग हुन पनि सम्बद्ध सबैमा आह्वान गरेको छ। लकडाउन खुलेको 30 दिनसम्म कर विवरण र कर बुझाउन मिल्ने व्यवस्था गर्नु भन्दै सर्वोच्च अदालतले दिएको आदेश खारेज गर्न माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले निवेदन दिएका छन्। उनीहरूले महान्यायाधिवक्ता कार्यालय मार्फत भ्याकेट हालेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो। बुधबार सर्वोच्च अदालतले लकडाउन खुलेको 30 दिनसम्म कर र करको विवरण बुझाउन सक्ने व्यवस्था गर्नु भन्दै अर्थ मन्त्रालय र राजस्व विभागलाई आदेश दिएको थियो। नेपालमा हिजो थप 448 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या 5062 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 424 जना पुरूष र 24 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका 2, झापाका 7, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा महोत्तरीका 10 जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितौंका 8 जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका 1 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका 17 जना, उदयपुरका 3 जना र सिराहाका 11 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका 1 जना, झापाका 6 जना र सुनसरीका 10 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका 22 जना, पर्वतका 13 जना तथा नवलपरासी र तनहुँका 1-1 जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका 15 जना र बाँकेका 1 जना, सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका 4 जना, मोरङका 1 जना र धादिङका 27 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका 14, महोत्तरीका 6 र सर्लाईका 3 जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा 8 जना, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु र सर्लाईका 4 जना जना सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका 38 जना र सुर्खेतका 45 जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा रूपन्देहीका 16 जना, पाल्पाका 1 जना तथा अर्घाखाँची, गुल्मी, प्युठान र नवलपरासी पश्चिमका 2-2 जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका 86 जना, सर्राईका 50 तथा काठमाडौँ, नुवाकोट, धादिङ, बारा र धनुषाका 1-1 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा प्रवक्ता डाक्टर गौतमले जेठ 28 गते मृत्यु भएका अर्घाखाँचीका 57 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या 16 पुगेको जानकारी पनि दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न वृहत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोनीको संयोजकत्वमा गठित 13 सदस्यीय कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिनेछ। पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन्। सरकारले नयाँ ल्याउन लागेको पर्यटन ऐनलाई संघीयता अनुसार अगाडि बढ़ाउन, ट्रेकिङ, ट्राभल्स, टूर्सलाई दर्ता भएका कम्पनीबाट मात्र सञ्चालन गर्ने लगायतका विषयमा सुझाव दिएको नेपाल टूर्स एण्ड ट्राभल एजेन्ट नाटाका पूर्व अध्यक्ष सीएन पाण्डेले जानकारी दिनुभयो। र पर्साको धोबिनी गाउँपालिकाको क्वारेन्टिनबाट फरार भएका 44 जना मध्ये 43 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धोबिनी गाउँपालिकाको वडा नम्बर 4 रहेको कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका 44 जना फरार भएका थिए। नियन्त्रणमा लिएका 43 जनालाई पुनः विद्यालयको क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिनमा बसेको 20 दिन भन्दा बढ़ी भएको र 5 दिन अघि पीसीआर परीक्षणका लागि गरिएको स्वाब संकलनको रिपोर्ट नआएको भन्दै क्वारेन्टिनमा बसेकाहरू भागेका थिए। यसका साथै बिहान 6 बजेको समाचार यहीं पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।